घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
स्थानीय तहसम्म आफ्नो संरचना नहुँदा प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा कठिनाई।
कञ्चनपुरको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कर संकलनका लागि देशभरिमै उत्कृष्ट।
प्रदेश नम्बर 7 प्रदेश सभाको बैठक भोलि बस्दै।
पैतडीका 84 मध्ये 50 सचिव विहीन।
चार दिने भारत भ्रमण सकेर नेकपाका अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता।
नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापालाई दर्जनी चिन्ह प्रदान।
र नेमार बने ब्राजिलका कप्तान।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7 को अनुरोध।
हालका केही दिनदेखि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेतकोट नगरपालिकाका पशु वस्तुमा फोरेट रोगको प्रकोप देखिएको र उक्त रोग छिट्टै एक पशुबाट अर्को पशुमा फैलिने भएकाले रोगको संक्रमण बढ्न नदिन निम्न उपायहरू अपनाउन अनुरोध गरिन्छ।
निरोगी पशुलाई रोगी पशुको सम्पर्क नगराउने।
रोग लागेका पशुको अलगै राखेर उपचार गराउने।
पशुको मुखमा घाउ भए र आहार खाना नसक्ने हुँदा नरम आहार तथा झोल पदार्थहरू खुवाउने।
रोगको प्रभावकारी उपचार नभए पनि ज्वरो घटाउने खालका तथा घाउ सन्चो हुने खालका औषधि प्रयोग गर्ने।
रोग नफैलिएको तर रोग फैलिन सक्ने सम्भावना रहेका क्षेत्रमा प्रत्येक 6-6 महिनामा अनिवार्य खोरेत रोग विरुद्धको खोप लगाउने।
रोग लागेर सन्चो भएको पशुले समेत रोग सार्न सक्ने हुँदा यस्ता पशुलाई अलगै राख्ने व्यवस्था गर्ने।
र घरपालुवा पशुलाई छाडा नछोड्ने तथा छाडा पशु नियन्त्रण गरी व्यवस्थापन गर्ने।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर 7।
अब समाचार क्रम विस्तारमा। स्थानीय तहसम्म आफ्नो संरचना नहुँदा प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा समस्या भएको छ। अहिले प्रदेश सरकारका मन्त्रालयहरू समेत व्यवस्थित हुन सकेका छैनन् भने यो अवस्थामा बजेट कार्यान्वयनमा झनै समस्या देखिएको हो। संविधान अनुसार तिनै तहको सरकार बने पनि सबै कार्यालय र निकाय संघीय ढाँचामा अझै पनि परिवर्तन नहुँदा प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन गर्ने निकाय रहेका छैनन्। प्रदेश सरकार मार्फत आएका कार्यालयहरूले चालु आर्थिक वर्षको 2 महिना हुँदा समेत काम पाउन सकेका छैनन्। प्रदेशमा सडक डिभिजन निर्देशनालय, सिंचाई निर्देशनालय, खानेपानी तथा सरसफाई, शहरी विकास तथा भवन निर्माण डिभिजन, कृषि निर्देशनालय, ऊर्जा, जल उत्पन्न प्रकोप, यातायात व्यवस्था, प्राविधिक कार्यालय लगायतका कार्यालयहरू स्थापना छन्। तर अधिकांश कार्यालयहरूले अहिलेसम्म बजेट कार्यान्वयनको अख्तियारी पाइसकेका छैनन्, जसले गर्दा आर्थिक वर्षको 2 महिनासम्म पनि मातहतका कार्यालयहरूले बजेट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नसकेको धनगढी दिपायल फास्ट ट्र्याक योजनाका प्रमुख राजेन्द्र शाहले जानकारी दिनुभयो। जिल्लास्थित विषयगत कार्यालयहरू खारेज भएर स्थानीय तहमा जाँदा क्षेत्रीय निर्देशनालय र डिभिजन कार्यालयहरूलाई प्रदेश सरकार मार्फत ल्याइएको छ। उनीहरूलाई प्रदेश सरकारले नीति निर्देशन नदिएकाले काम गर्न सकिरहेका छैनन् भने चालु आर्थिक वर्षदेखि संघीय सरकारले तलब दिन छोडेपछि प्रदेश सरकारले पनि नदिएको सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो।
कञ्चनपुरको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कर सङ्कलनका लागि देशभरमै उत्कृष्ट ठहरिएको छ। आर्थिक वर्ष 74-75 तोकेको लक्ष्यभन्दा 23% बढी राजस्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्य सम्पादन गरेकाले अन्तर राजस्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ। कार्यालय अन्तर्गत बैतडी, दार्चुला, डडेलधुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताउनु। 1,19,31,05,000 राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले 1,47,92,20,000 राजस्व सङ्कलन गरेको छ। आयकरतर्फ 57,10,20,000, बहाल करतर्फ 4,50,01,000, ब्याजतर्फ 2,28,34,000 र मूल्य अभिवृद्धि करतर्फ 43,46,57,000 राजस्व सङ्कलन गरेको छ। कार्यालयले अन्त शुल्कतर्फ 39,86,48,000, स्वास्थ्य सेवातर्फ 8,25,000 र शिक्षातर्फ 62,62,000 राजस्व सङ्कलन गरेको छ। आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर अन्तर्गत करदाताको सङ्ख्या 41,479 रहेको छ। निरन्तर बजार अनुगमन, अनुसन्धान, करको दायरा विस्तार, कर शिक्षा, कर परीक्षण तथा अन्तर निकायसँगको सम्बन्ध विस्तारले यहाँसम्म आइपुगेको अधिकृत शर्माले बताउनु भयो। गएर नेपाली व्यवसायीले राजस्व छली गर्ने समस्या विद्यमान रहेको पाइएपछि प्रहरीको सहयोगले कारवाही गरिएको समेत उहाँले बताउनु भयो। करको दायरामा नआएका ठुलादेखि साना व्यवसायीलाई करको दायरामा ल्याउने उहाँको भनाइ छ। कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा ब्याज मिना गर्ने भएको छ। पुष मसान्तसम्म थाई लेखा नम्बर लिए आर्थिक वर्ष 71-72 आर्थिक वर्ष 73-74 आय विवरण तथा त्यसमा लाग्ने कर बुझाएमा कर शुल्क तथा ब्याज मिना गर्ने व्यवस्था रहिआएको छ।
प्रदेश नम्बर 7 प्रदेश सभाको बैठक भोलि अपरान्ह 3 बजे बस्ने भएको छ। यसअघि भदौ 11 गते बसेको संसद बैठक 2 हप्तापछि बस्न लागेको हो। बैठकमा 4 विधेयक पेश हुने प्रदेश सभा संसद सचिवालयले जानकारी दिएको छ। यी 4 विधेयक अहिले अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा रहेको छ। समितिले प्रतिवेदन तयार गरिसकेकाले 4 विधेयक भदौ 25 गते अर्थात् भोलिको बैठकको टेबलमा टेबल हुने संसद सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिनुभयो। मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सभाका सदस्य र पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको कर र गैरकर उठाउने सम्बन्धी विधेयक र स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक टेबल हुन बाँकी रहेको छ। भदौ 26 गते 2 र भदौ 27 गतेको बैठकमा 2 विधेयक पास भई यी 4 विधेयक पास भएपछि सदनमा पेश हुने तत्काल कुनै एजेन्डा नरहेको जनाइएको छ। 4 विधेयक पास भएपछि तत्काललाई संसद सचिवालय बिजनेस विहीन हुने सचिव शर्माले बताउनुभयो।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीमबहादुर साहुले बाढीले धानबाली नोक्सान पुगाएको क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको छ। कार्यवाहक नगर प्रमुख साहुले निरीक्षणका क्रममा क्षतिको जानकारी लिँदै खोला नियन्त्रण गरिने आश्वासन दिनुभयो। भीमदत्त नगरपालिका वडा नम्बर 9 मटेनामा गहुँताडी र तिलाते खोलामा 3 दिन अघि आएको बाढीले 4 दर्जन बढी परिवारको धानबालीमा क्षति पुगाएको थियो। बाढीसँगै आएको माटो बालुवा र ग्राभेलले स्थानीयका खेतबारी भरिएका छन्। भीमदत्त नगरपालिका वडा नम्बर 9 अध्यक्ष रामनाथले तिलाते खोलाले 15 र गौताडी खोलाले 35 परिवारको धानबालीमा क्षति पुगेको जानकारी दिनुभयो। तिलाते खोलाले 15 र गौताडी खोलाबाट 30-35 परिवारको धानबालीमा क्षति पुगेको वडा अध्यक्ष नाथले बताउनुभयो। स्थानीयको 5 बिघाभन्दा बढी जमिनको धानबाली नोक्सान भएको कार्यवाहक नगर प्रमुख साहुले बताउनुभयो। निरीक्षणका क्रममा 5 बिघाभन्दा बढी जमिनमा लगाइएको धानबाली नोक्सान गरिएको देखिएको कार्यवाहक नगर प्रमुख साहुले बताउनु भयो। बाढीले स्थानीय कृष्णराम लावडको सबैभन्दा बढी धानबालीमा नोक्सान पुगेको छ। लावडको 1 बिघा जमिनमा लगाएको धानबाली पटान गरिएको छ। चुरे क्षेत्रमा अत्याधिक वर्षापछि ती दुवै खोलामा बाढी आएको थियो। विगतमा बाढीले सामान्य क्षति हुँदै आएकोमा यस वर्ष ठुलो क्षति भएको छ।
वर्षौँदेखि सडक छेउमा ठेला व्यवसाय सञ्चालन गरेर जीवन गुजारा गर्दै आएका धनगढीका ठेला व्यवसायीहरूले नगरपालिकाले आफूहरूका लागि व्यवस्थित बसोबासको व्यवस्था नगरिदिएको गुनासो गरेका छन्। थोरै आम्दानी लगानी गरेर आफूहरूले आत्मनिर्भर बन्न खोजेको भए पनि यसमा नगरपालिकाको असहयोग रहेको उनीहरूको दुखेसो रहेको छ। बारम्बार नगरपालिकाले झुटो आश्वासन मात्रै दिएर आफूहरूलाई यत्रतत्र सार्ने गरेको उनीहरूले बताएका छन्। यसै विषयमा एक रिपोर्ट सहकर्मी निर्मला खनायतबाट।
प्रदेशको अस्थायी राजधानी धनगढीको बजार क्षेत्र निकै अस्तव्यस्त देखिन्छ। बढ्दो जनसङ्ख्याको चापका कारण बाटोमा सर्वसाधारणलाई हिँड्न समेत मुस्किल छ। सडकमा सवारी साधनको चापले दुर्घटनाको जोखिम त्यति नै बढ्दो छ। सडक पेटीमा गरिदी आएको व्यवसायले सडक झनै साँगुरो बनाएको भन्दै धनगढीको महानगरपालिकाले केही ठेला छाप्रा व्यवसायीलाई व्यवस्थित बसोबासको व्यवस्था गरिदिने भन्दै सडक किनाराबाटै हटायो, जसले गर्दा फुटपाथ व्यवसायीहरू लखेटिँदै कुना काप्चामा बसेर व्यापार गर्न बाध्य छन्। बिरालोले गुड सारे झै सानो पर्दा उनीहरू आमदानी भन्दा पनि व्यवसायलाई कसरी जोगाउने भन्ने पिरमा व्यापार गर्न बाध्य छन्।
शान्तिराम नेपाल, हाम्रो समस्या त यी अब दोकान अब स्थायी भए हुन्थ्यो, यहाँ त कहिले उठाउँछ, आजै उठाउँछ कि भोलि उठाउँछ केही थाहा हुँदैन। सब त्यसले गर्दाखेरि व्यापारमा असर पर्छ नि त, किनभने सामान हामी त्यही किसिमले हाल्थ्यौँ स्थायी हुँदाखेरि, अस्थायी भइसकेपछि त हामीहरूले अब डर हुन्छ नि त।
व्यवस्थित रूपमा सञ्चालन गरिएका ठेलाहरूले नगरको शोभा पनि बढाउने भएकाले नगरपालिकाले ग्यासो गर्नुपर्ने ठेला व्यवसायी अमित कार्कीको भनाइ छ।
मैले भने जस्तो सामानहरू हाल्न नसक्ने सोचे जस्तो त्यो पनि डर छ। अनि हामी जति पनि धनगढी उपमहानगरपालिकामा ठेला व्यवसायहरू छन् फुटपाथमा गरी खाने होइन, त्यस्तै यो सबैजनालाई समेटेर एक ठाउँ हामीलाई राम्रो व्यवस्था गरिदिएदेखि, त्यही भएर हामीलाई यही व्यवसायीलाई अलिक राम्रो व्यवस्थित ठाउँमा उहाँहरूले गरिदिनु भयो भने धनगढीको एउटा सो पनि देखिन्छ।
ठेला छाप्रा व्यवसायीहरूलाई अहिले व्यापार भन्दा पनि उपमहानगरपालिकाले कता लखेट्छन् भन्ने पिर मात्रै छ। उनीहरू जस्तै सयौं ठेला छाप्रा व्यवसायी अहिले यही चिन्तामा छन्। पटक पटक उपमहानगरपालिकालाई व्यवस्थित स्थानको व्यवस्था गरिदिन माग गरे तापनि सुनवाई नभएको उनीहरू बताउँछन्। हरेक पटक नगरपालिकाको आश्वासनका भरमा ठेला लिएर यताउता सार्नु भन्दा स्थायी रूपमा नगरपालिकाले आफूहरूको लागि व्यवस्थित बसोबासको व्यवस्था गरिदिए व्यवसाय सञ्चालनमा सहजता थपिने बताउनुहुन्छ। धनगढीमा 8 वर्षदेखि ठेला व्यवसाय सञ्चालन गर्दै आउनुभएका पुष्प खतिवडा
अनि भनेर हामीहरू अहिलेसम्म बसिरहेका छौँ। उहाँहरूले यताउता केही भनेको पनि छैन, तर अब यो रोडको ठाउँ हो, भोलि पर्सि रोड बनेको दिन हामीलाई त यहाँ अवश्य एक दिन त उठाउँछ, रोडै रोड त होइन यो।
यता धनगढी उपमहानगरपालिकाका प्रमुख निर्प बहादुर ओड भने यस्तो भन्नुहुन्छ,
ठेला भनेको एकै ठाउँमा बस्ने होइन। अब अहिले हामीले यहाँ संस्कार बनाइदियौँ एकै ठाउँमा बस्ने, ठेला चाहिँ हिँडिराख्ने हो कि हामीले जो बाल बिटोरी भन्छ त्यसलाई बाल बिटोरी कर त हामीले लिएका छौँ, तर त्यसले बजारमा हिँडिराख्ने हो। तर यहाँ थाई रूपमा जस्तै यहाँ अहिले देख्नु भएको छ खेलकुद ग्राउन्डको वरिपरि होइन त्यहाँ किल्ला ठोकेर ठेला चलाएको छ, तर के भने हामीसँग सार्वजनिक जमिन नभएका कारणले पनि समस्या भएको हो।
सार्वजनिक जग्गा अभावका कारण ठेला व्यवसायीलाई व्यवस्थित पार्न नसकिएको उहाँको भनाइ छ, त्यसका लागि पहल भइरहेको उहाँले बताउनु भयो। धनगढी उपमहानगरपालिका र यी ठेला छाप्रा व्यवसायीहरू बीचको समस्या बल्झिएको लामो समय भइसक्यो, तर समस्यालाई सही ढङ्गले समाधान गर्न दुवै पक्षबीच समझदारी हुन सकेको छैन। दुवै पक्षलाई हानि नहुने तबरबाट समस्याको समाधान गरिनुपर्ने ठेला छाप्रा व्यवसायीहरूको माग छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। कतिपय स्थानहरूमा देखिएका अव्यवस्थित खोका छाप्रा तथा ठेलाहरूको व्यवस्थापनका लागि सम्बन्धित निकायले के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सिके भट्ट, यो अव्यवस्थित खोका छाप्रालाई व्यवस्थित बनाउनका निम्ति भीमदत्त नगरपालिकाले मात्रै चाहेर हुँदैन, यो जिल्लाव्यापी समस्या हो। अब यसको सन्दर्भमा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले यसलाई व्यवस्थित बनाउनका निम्ति एउटा गुरु योजना तयार गर्नुपर्छ। त्यो हुँदा कम्तीमा दैनिक 1200-1500 कमाएर परिवार पाल्नेहरूलाई पनि यसले अप्ठ्यारो गर्दैन, अनि सुन्दर र व्यवस्थित सहर पनि हुन्छ। यसको समाधान भने गुरु योजना बनाएर गर्नुपर्छ।
लाल सिंह विष्ट, खोका छाप्रालाई मात्रै हेर्ने हो कि गाई बस्तुलाई पनि हेर्ने हो? जति भइरहेको छ नि एक्सिडेन्ट आदि इत्यादि, खोका छाप्राले यस्तो अव्यवस्थित गर्यो, बिचरा गरिबहरूले सानो पान बेचेर आफ्नो जीविकोपार्जन गरिरहेछन्। गरिब बिचराहरू कहाँ जान्छन्? 4,000 भाडा लिएको छ, 40,000 अर्कालाई दिइरहेको छ, जो नगरपालिका नगर विकासले गर्ने काम त्यो चाहिँ नहुने। खोका छाप्रा बरु व्यवस्थित गरेर स्थानीय सरकारले राम्रो हुन्छ।
मेरो दिपेन्द्र चौहान, छाप्राहरू रोडमा राख्नुभन्दा दायाँ बायाँ साइडमा लगाएर तोकेको ठाउँबाट
भट्ट राम्रोसँग व्यवस्थापन गर्यो भने सबैलाई सजिलो हुन्छ, उठ्न बस्न जान हिँड्न किलमेल गर्न, बजार बन्यो भने सबैलाई सजिलो हुन्छ। सम्बन्धित निकायले पछिको पनि कोही नमरोस् भोलिको पनि नमरोस् राम्रो किसिमले, अब कोही कोही गरिरहेछन् भने त्यसको पनि राम्रोसँग म्यानेज कहाँ हुन्छ त? आखिर त्यो पनि हटाएर पनि कोही गरिखाने वर्गहरूलाई पनि दुःख नपरोस्, तिनीहरूको म्यानेज कहाँ हुन्छ कसरी हुन्छ बजार कहाँ बन्छ सबैले बस्ने गरी राम्रोसँग व्यवस्थित गर्न भए झनै राम्रो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 90.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 र बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ। शवयात्रा सम्बन्धी सूचना। कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका वडा नम्बर 5 निवासी स्वर्गीय मन्दिराम बोहराकी धर्मपत्नी अमिता देवी बोहराको भाद्र 24 गते बिहान 11:30 87 वर्षको उमेरमा असामयिक निधन भएकोले भाद्र 25 गते बिहान 8 बजे महाकाली झुरुङ्गे पुल घाटमा दाह संस्कार गरिने भएको हुँदा सम्पूर्ण इष्टमित्र छरछिमेक शुभचिन्तकहरूमा जानकारी गराइन्छ। छोरा भतिजाहरू गणेश बहादुर बोहरा, जनक बहादुर बोहरा, प्रेम बहादुर बोहरा, जय बहादुर बोहरा, कृष्ण बहादुर बोहरा, कर्ण बहादुर बोहरा, शेर बहादुर बोहरा, डम्बर बहादुर बोहरा र नर बहादुर बोहरा। सम्पर्क नम्बर 97 49 50 4057 शुक्लफाटा नगरपालिकाको अनुरोध आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू तपाईँको घर घरमा नगरस्तरीय आपदिक योजना निर्माण कार्यमा आम नागरिकहरूको सहभागिता सुनिश्चित गराउन नगरपालिकाको जनसङ्ख्या तथ्याङ्कको संकलन गर्न प्रत्येक वडाका गाउँटोलमा आएका तथ्याङ्क संकलनकर्ता गणकहरूलाई सत्य तथ्य विवरण उपलब्ध गराई घरदुरी संकलन कार्यमा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ। तपाईँको घरमा आएका गणकहरूले मोबाइल एप्सको प्रविधिबाट नगरपालिकाको जनसङ्ख्या तथ्याङ्क संकलन तथा घर नम्बर कोडिङ गर्ने भएकोले उक्त कार्यमा सहयोग गरिदिन हुन अनुरोध गरिन्छ। शुक्लफाटा नगरपालिकाको कार्यालय झलारी कञ्चनपुर।
व्यक्तिको सुन्दरता उसको पहिरनले झल्काउँछ अनि व्यक्तिको व्यक्तित्व पनि पहिरनले नै झल्काउँछ। अझ नारीको सुन्दरतामा झनै निखार ल्याउँछ पहिरनले नै।
सहमत हुनुहुन्छ?
पक्कै पनि। तपाईहरुको सुन्दरतामा र व्यक्तित्वमा अझ बढी निखार पाउनका लागि कञ्चनपुरमा पहिरन बुटिक खुलेको छ।
महेन्द्र नगरमै पहिलो बुटिक।
लेहेङ्गा, साडी, कुर्ती, गाउन, प्लाजो लगायत लेडिजका आवश्यक लुगा कपडाहरू पाइन्छन्।
साथै इच्छा अनुसार डिजाइन पनि गरिन्छ।
तपाईँको व्यक्तित्व अनुसार तपाईँलाई सुहाउने खालका लुगाहरू उच्च स्तरीय डिजाइनरद्वारा आफै डिजाइन गरेर लगाउन सक्नुहुन्छ। पहिरन बुटिक, गली नम्बर 4, महेन्द्र नगर बजार। सम्पर्क नम्बर 9848 63 60 68, 9848 720 486।
फेसबुक पेजमा पनि पहिरन बुटिक लगन गर्न सक्नुहुन्छ।
लुगा किन्दा एकपटक पहिरन बुटिकलाई सम्झनुहोस्, लुगा लाउनुहोस् आफ्नो व्यक्तित्व अनुसार।
बाढीले त हाम्रो सत्यनाशै गर्यो, अब कहाँ जाने, के गर्ने?
अब चिन्ता मानेर केही हुन्न दाई, जे हुनु थियो भइहाल्यो। अब हामी बाँचेकाहरूले चाहिँ कसरी स्वस्थ रहने भन्ने उपाय सोच्नु पर्यो। मरेका गाई गोरुहरू खाल्टोमा पुरौ, पानी उमालेर पिउने गरौँ, बचे कुचेका संरचनाहरूको सबै मिलेर पुनर्निर्माण गरौँ।
र राहत बाँड्न आउनेहरूलाई सबैभन्दा बढी प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गर्ने काममा सहयोग गरौं।
यो सन्देश नेपाल रेडक्रस सोसाइटी, अमेरिकन रेडक्रसको साझेदारीमा महाकाली नदी समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण परियोजना कञ्चनपुरद्वारा जनहितमा जारी गरिएको हो। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दा समेत बैतडीका जनताले सोचेअनुसारको सेवा सुविधा पाउन सकेका छैनन्। स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकहरूले पाउने सेवा सुविधामा शास्ति खेप्नु परेको छ। बैतडीका 84 वडामध्ये 50 वडा सचिवविहीन रहेका छन्। वडामा सचिव नहुँदा निकै समस्या भएको जनाइएको छ। वडा कार्यहरू स्थापना भएको एक वर्षभन्दा बढी भइसके पनि वडाहरूमा सचिव नहुँदा कामकाज गर्न अप्ठ्यारो भएको स्थानीय तहहरूले जनाएका छन्। 10 स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका 6 वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो। वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा सुविधाहरू प्रभावित भएका छन्। गाउँपालिकाका 6 मध्ये 4 वडा सचिव नभएमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले सो कुराको जानकारी दिनुभयो। त्यस्तै मिलौली नगरपालिकामा 9 वडामध्ये 6 वडामा सचिव नभएको नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिनुभयो। यसै गरी पुर्चौनी नगरपालिकाका 10 मध्ये 9 सचिव नभएको नगरपालिकाका प्रवक्ता गौतम प्रसाद भट्टले जानकारी दिनुभयो। यसै गरी पाटन नगरपालिकामा पनि 10 मध्ये 5 वडामा सचिव नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन अधिकारीले बताउनुभयो। दोगडा केदार गाउँपालिका 8 मध्ये 3 वडामा सचिव नभएको गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिनुभयो। कर्मचारी अभावमा त्यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटक पटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको जिल्ला समन्वयन प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो। जनप्रतिनिधि आइसकेपछि सहजै रूपमा घर दैलोमै सहज रूपमा सेवा पाउने आश गरेका नागरिकहरू निराश हुँदै गएका छन्।
कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले गोदावरी नगरपालिकाले आफूहरूलाई व्यवस्था गरेको आरोप लगाएको छ। अत्तरिया बजारको फोहोर सङ्कलन गर्ने जिम्मा आफूहरूसँग कुनै सल्लाह नै नगरी गोदावरी नगरपालिकाले अरूलाई दिएको प्रति गम्भीर आपत्ति जनाएको छ। सङ्घका महासचिव अशोकराज देवकोटाले विगतमा आफूहरूले अत्तरिया बजारको फोहोर सङ्कलन गर्दै आएकोमा अहिले कुनै सल्लाह नै नगरी बाहिरी संस्थालाई दिएकोमा आपत्ति रहेको जनाएको हो। उहाँले नगरपालिकालाई लिखित र मौखिक रूपमा यो विषयमा बुझ्न खोज्दा पनि कुनै वास्ता नगरेको आरोप लाउनु भयो। विगतमा अत्तरिया उद्योग वाणिज्य सङ्घले 100 मासिक शुल्क व्यवसायीबाट लिएर सरसफाई गर्दै आएको थियो, तर अहिले सरसफाईको जिम्मा नगरपालिकाले मातृभूमि नेपाल नामक संस्थालाई दिएको छ। संस्थाले व्यवसायीबाट 200 लिएर सरसफाई सुरु गरेको छ। उक्त संस्थाले नगरपालिकाकै स्रोत साधनमा आफ्ना कामदारहरूको प्रयोग गरी सरसफाई गर्न सुरु गरेको हो। बजारका व्यवसायीहरूले पनि नगरपालिकाको उक्त कार्यप्रति आपत्ति जनाएको महासचिव देवकोटाको भनाइ छ। मातृभूमि नेपाल नामक संस्था काठमाडौँमा केन्द्रीय कार्यालय राखेर देशभर विभिन्न सामाजिक कार्य गर्दै आएको छ। नगरपालिकाका प्रशासकीय प्रमुख खेमराज विष्टले उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूसँग छलफल चलिरहेको बताउनु भयो। उहाँले मातृभूमि समाज र सङ्घका प्रतिनिधिसँगै राखेर समस्याको समाधान निकालिने जानकारी दिनुभयो।
जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्छ। कञ्चनपुरकी 13 वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा भने कुकुरको प्रयोग नगरेको देखिएको छ। प्रदेश 7 तालिम प्राप्त कुकुर रहेका छन्। नेपाल प्रहरीको धनगढी स्थित कुकुर शाखाका प्रमुख सही मदन गुरुङका अनुसार टिकापुरको एउटा बाहेक अन्य कुनै पनि आपराधिक घटनामा कुकुर परिचालन गरिएको छैन। गत फागुनमा टिकापुरका करण थापाको हत्या घटनामा मात्रै अपराधी पत्ता लगाउन कुकुर प्रयोग गरिएको थियो। घटना भएको 14 घण्टाभित्र कुकुर घटनास्थल पुर्याएमा अपराधी समात्न सकिने सही गुरुङले बताउनुभयो। अपराधीले घटनास्थलमा छोड्ने गन्ध वा प्रमाण उडिसकेको वा बगिसकेको अवस्था भने नहुनुपर्ने उहाँले बताउनुभयो। 8 महिना अघि प्रदेश 7 को अस्थायी राजधानी धनगढीमा प्रहरीको कुकुर स्थापना भएको छ। भिभिआइपी सुरक्षा र अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग पुर्याउने उद्देश्यले प्रदेश राजधानीमा कुकुर शाखा स्थापना गरिएको थियो।
कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले आज मोतीराम भट्टको 153 जन्म जयन्ती भव्यताका साथ मनाएको छ। मोतीराम भट्टको 153 जन्म जयन्तीको अवसर पारेर प्रतिभा सामुदायिक पुस्तकालयको आयोजना र जनकल्याण सेकेन्डरी स्कुलको प्रायोजनमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिर जवाब प्रतियोगिताको पुरस्कार वितरण समेत गरिएको छ। कार्यक्रम सुरु हुनु पूर्व बाजागाजाका साथ अत्तरिया बजारमा परिक्रमा गरिएको थियो। पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर 7 का सांसद दिल्ली राजपन्त प्रमुख अतिथि रहनु भएको थियो। यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख निरपौड विशिष्ट अतिथि रहनु भएको थियो। जम्मा 10 वटा टिमहरू सहभागी हाजिरी जवाब प्रतियोगितामा जेके उच्च माध्यमिक विद्यालय प्रथम, सैनिक आवासीय महाविद्यालयका टेकरी द्वितीय र सत्यवती एकाडेमी तृतीय भएका छन्। उनीहरू सबैलाई आज आकर्षक पुरस्कार वितरण गरिएको हो। पुस्तकालयका उपाध्यक्ष शान्तबहादुर कार्कीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालक शिक्षक पदम प्रकाश साउदले गर्नुभएको थियो।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा निट्स नेपाल कञ्चनपुरद्वारा सञ्चालित अनुकूलन एक्स परियोजना अन्तर्गत जलवायु परिवर्तन एवं विपद व्यवस्थापनका लागि स्थानीय विपद तथा जलवायु उत्थानशील समायोजित स्थानीय अनुकूलन कार्ययोजना लापा निर्माण 3 दिवसीय कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ। विशेष गरी जलवायु परिवर्तनसँग जुझ्न र गाउँपालिकाका बासिन्दाहरूको आय आर्जन वृद्धि गरी जीवनस्तर उकास्नका लागि यो योजना प्रभावकारी रहने जिल्ला परियोजना संयोजक भरत दवाडेले जानकारी दिनुभयो। समापन कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबाद थापाले निर्स नेपाल अनुकूलन एक्स परियोजनालाई धन्यवाद ज्ञापन गर्दै साझेदार संस्थाको रूपमा सहकार्य गरी यस योजनाले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो। सो कार्यगोष्ठीमा बेलडाँडीका जनप्रतिनिधि, कार्यपालिकाका सदस्य तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रम बेलडाँडी गाउँपालिकाले आयोजना गरेको थियो भने कार्यक्रमको संयोजन निर्स नेपाल कञ्चनपुर अनुकूलन एक्स परियोजनाले गरेको गाउँपालिकाले जनाएको छ।
टिकापुर हत्याकाण्ड घटनाका वादी प्रतिवादी साक्षीसहित जिल्ला अदालत कैलालीमा पहिलोपटक उपस्थित भएका छन्। घटना भएको 3 वर्षपछि साउन 30 गते भएको पहिलो पेशीमा अदालतले वादी प्रतिवादीलाई साक्षी लिएर आउन दिएको आदेश अनुरूप आइतबार वादी प्रतिवादी साक्षी लिएर अदालतमा हाजिर भएका हुन्। अदालतका अनुसार आइतबार वादीतर्फका 35 र प्रतिवादीतर्फका 50 जनाले अदालतमा उपस्थित भएर हाजिर गरेका छन्। अदालतका शाखा अधिकृत नारायण ओझाले वादी प्रतिवादीका गरी 85 जनाले आइतबार अदालतमा हाजिरी गरेको जानकारी दिनुभयो। अदालतमा आइतबार हाजिरी नभए का कारण सहित आएमा यसपछि पनि हाजिरी गर्न पाउने अदालतले जनाएको छ। त्यस्तै साँचीको बयान लिन आवश्यक ठानेमा हाजिरी नभएकालाई पनि अदालतमा बोलाइने बताइएको छ। आइतबार हाजिर भएका साँचीहरूको आइतबारदेखि नै बयान लिने कार्य सुरु गरिएको छ। आइतबार 3 जनावादी अर्थात् मुद्दा दिने पक्षको बयान लिएको छ। दीपक नेउपाने, राधा बोरा र जङ्गबहादुर साउदको बयान लिएको हो। बयान लिने कार्य असोज 12 गतेसम्म चल्ने समेत जानकारी दिएको छ। यसपछि दैनिक 5 जनाका दरले बयान लिने कार्य गरिने र सोही अनुसार तारिख तोकेर प्रत्येक दिन बयान का लागि 5 जनालाई बोलाइने अदालतका श्रेष्ठदार इन्द्रबहादुर खडातले बताउनु भयो। उहाँका अनुसार वादी र प्रतिवादीका साक्षीहरूको बयान लिन कम्तीमा 15 दिन लाग्नेछ, त्यसपछि नियमित पेशी हुने भएकाले चाँडै मुद्दाको फैसला हुने श्रेष्ठाधारले जनाउनु भयो। थारुवाट थारुवान आन्दोलनको क्रममा 2072 भदौ 7 गते आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडपमा परि 1 नाबालक सहित 7 प्रहरीको ज्यान गएको थियो।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले भारतका प्रधानमन्त्री मोदीजीसँग नेपाल भारत सम्बन्धका विविध आयामका बारेमा सकारात्मक कुराकानी भएको बताउनु भएको छ। 4 दिने भारत भ्रमण सकेर आज दिउँसो स्वदेश फर्कनुभएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो। भारत भ्रमणका क्रममा आफूले नेपाल भारत सम्बन्धदेखि विकास, व्यापार प्रवर्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधान लगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको उहाँको भनाइरहेको थियो। प्रचण्डले प्रधानमन्त्री मोदीसँग भूकम्पको पुनर्निर्माणमा गरिएका प्रतिबद्धता कार्यान्वयनका विषयदेखि अरू गम्भीर विषयमा सकारात्मक छलफल भएको जानकारी दिँदै नेपाल समूहको प्रतिवेदन भारतले चाँडै बुझ्नुपर्नेमा पनि जोड दिनुभयो।
अब राष्ट्रिय खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले नवीन नियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापालाई दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। आज बिहान राष्ट्रपति निवासमा एक समारोहका बीच राष्ट्रपतिले दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। मन्त्री परिषदको बैठकले यही भाद्र 25 गतेबाट लागू हुने गरी थापालाई प्रधान सेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापतिलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेपश्चात थापाले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ। विक्रमसम्म 2017 भदौ 25 गते लमजुङ जिल्लामा जन्मनुभएका प्रधान सेनापति थापा 2037 मङ्सिर 27 गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नुभएको थियो।
अब खेल खबर। यसअघि कुनै पनि स्थिर कप्तान नबनाएको ब्राजिलले अन्तत नेमारलाई नै पूर्णकालीन कप्तानको रूपमा नियुक्त गरेको छ। ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नेमार नै अब पूर्णकालीन कप्तान भएको जानकारी दिए। 2016 ओलम्पिकमा गोल्ड मेडल जित्दा ब्राजिल नेमारको कप्तानीमा रहेको थियो, तर केही समयपछि उनले कप्तानबाट राजीनामा दिएका थिए। नेमारलाई पुनः कप्तान बनाएपछि उनले भने, यो मेरो लागि एक ठुलो सम्मान हो, यो मेरो कर्तव्यलाई निभाउनका लागि सक्तो गर्न तयार छु। उनले पछिल्लो समय दबावकै कारण कप्तानी छोडेको बताएका थिए। टिटेले भने, नेमारले यो समयमा धेरै कुराहरूको अनुभव गरेका छन्। अब उनीसँग देशलाई अघि बढाउने क्षमता रहेको छ। अब उनको नेतृत्वमा ब्राजिलले राम्रो प्रदर्शन गर्नेछ। 2018 रसिया विश्वकपमा ब्राजिलको कप्तानी भूमिका थियो, सिल्भाले सम्हालेका थिए। 2016 ओलम्पिकपछि ब्राजिललाई 1 दर्जनभन्दा बढी खेलाडीले कप्तानी भूमिका दिएका थिए, जसमा थियोको सिल्भा र मार्सेलो जस्ता स्टारले पनि राष्ट्रिय टिमको कप्तानी गर्ने मौका पाएका थिए। सिल्भाले रसिया विश्वकपमा पनि ब्राजिलको कप्तानी सम्हालेका थिए, जहाँ ब्राजिल क्वार्टर फाइनलमा बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
स्थानीय तहसम्म आफ्नो संरचना नहुँदा प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा समस्या।
कञ्चनपुरको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कर संकलनका लागि देशभरिमै उत्कृष्ट।
प्रदेश नम्बर 7 प्रदेश सभाको बैठक भोलि बस्दै।
बैतडीका 84 वडा मध्ये 50 वडा सचिवविहीन।
4 दिने भारत भ्रमण सकेर नेकपाका अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता।
नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापालाई दर्जनी चिन्ह प्रदान। हस्त यसले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचारकै 0905-30574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिरहेछौँ। यति जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।